यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट निकै फलदायी भएको प्रधानमन्त्री ओलीको भनाई। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लगियो, लामिछानेलाई सोमबार अदालतमा पेश गरी कारागार पठाइने। चैते दशैं अन्तर्गत आज अष्टमी, घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै। र अमेरिकी कर विरूद्ध चीनले थप कर लगाएपछि अमेरिकी शेयर बजार नराम्ररी प्रभावित।
प्लेय स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कनु भएको छ। स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमण अत्यन्त सफल एवं सार्थक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट निकै फलदायी भएको र आफू खुशी भएको प्रतिक्रिया दिनुभयो।
भेट अत्यन्तै राम्रो भयो, अत्यन्तै सुमधुर, अत्यन्तै मित्रता आवधिकता गर्छ। र हामीले एउटा अठोट गरेका छौँ कि नेपाल भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा त समस्या देखिन पनि त सक्छन् नि कहिले। यस्तो भइहाल्यो भने पनि एक आपसमा संवाद गरिहाल्ने र तिनीहरूलाई टुङ्ग्याउने भन्ने कुरा हामीले एउटा गहिरो समझदारी गरेका छौँ। यसपल्ट त्यो भेटघाटबाट म फलदायी भेटघाट भयो र खुसी छु। उहाँको कुराकानीबाट उहाँ पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु।
प्रधानमन्त्री ओलीले थाई समकक्षी पे थोङ थान सिनावाद संघको भेटमा दुई देशबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संसाधन विकास लगायत आपसी हितका क्षेत्रीय एवं बहुपक्षीय मामिलामा सहयोग र सहकार्य गर्ने विषयमा फलदायी कुराकानी भएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त कानूनी, सामाजिक र आर्थिक वातावरण रहेको र वैदेशिक लगानीलाई सरल, सहज, सुरक्षित एवं प्रतिफलमुखी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रूपमा ग्रहण गरी सम्बोधन गर्ने बताउनुभयो। प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री सिनावादको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत 19 गते थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। आज काठमाडौँको गोकर्णमा आयोजित आर्थिक संगोष्ठीमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यावसायिक समुदाय बीचको अनुभव आदान प्रदान र विभिन्न सम्झौता हुनु अत्यन्त फलदायी कार्य भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले 40% हाराहारीमा युवा जनसंख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनु पर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले डिजिटल क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको संख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले दृढतापूर्वक संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो। उहाँले निरंकुशताको विपक्षमा उभिन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली कंग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिको उपयोगबाट उत्पादन र उत्पादकत्व बढ़ाउन संसदबाट हालै पारित भएको विधेयकबाट आधार तय भएको उल्लेख गर्नुभयो। सहकारीको ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेलाई भैरहवा लगिएको छ। हिजो उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामी छानेलाई पक्राउ गरेको थियो। उहाँलाई यसअघि बुटवल स्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रूपन्देहीले 1 करोड़ रूपियाँ धरौटीमा छाड्न आदेश दिएको थियो। पक्राउ परेका लामी छानेलाई भैरहवाको जिल्ला प्रहरीको हिरासतमा राखिएको छ। कारागार चलान गर्नु अघि अदालतमा उपस्थित गराउनु पर्ने भएकाले सार्वजनिक विदा पश्चात लामी छानेलाई अदालतमा पेश गरेर कारागार पठाइने रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रंजीत सिंह राठौरले जानकारी दिनुभयो। पार्टी सभापति लामी छाने पक्राउ भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ। आज बसेको सचिवालय बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत संविधान र कानूनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ़ने निर्णय गरेको छ। बैठक पार्टी सभापति लामी छाने पक्राउ भए लगत्तै बसेको थियो। प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइरहेका छन्। चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो। बडा दशैं जस्तै चैते दशैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनु हो। उपत्यकाका गुहेश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिका स्थान, वज्रयोगिनी, इन्द्रायणी, विजेश्वरी, सुन्दरी माई, चामुण्डा देवी लगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा हुन्छ। यसै गरी उपत्यका बाहिर पलानचोक भगवती चण्डेश्वरी, नाला भगवती, पालचोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवा माई, मनकामना, कालिका देवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ। जाजरकोटको कुसे गाउँपालिका 9 पैंकमा केन्द्रबिन्दु बनाएर गैराती गएको 5.2 र 5.5 म्याग्नेच्यूडका दुईवटा भूकम्पमा परि 8 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरण अनुसार भूकम्पमा परि रूकुम पश्चिममा 2 र जाजरकोटमा 6 जना गरी 8 जना घाइते भएको जानकारी दिएको छ। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रूकुम पश्चिम र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरूमा सामान्य चिरा परेको एवं भवनहरू चर्किएको बताउनुभयो। प्राधिकरणले भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरूको अनुशासनपूर्वक पालना गर्न सबैमा सूचना जारी गरी अनुरोध गरेको छ। नेपाल बार एसोसिएशनको 27 केन्द्रीय कार्य समितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरोलाले आज बिहान 8 बजेदेखि शुरू भएर अपराह्न 4 बजे मतदान सम्पन्न भएको जानकारी दिनुभयो। 9,957 मतदाता रहेको निर्वाचनमा 25 जनाका लागि 57 उम्मेद्वारी परेको छ। नयाँ नेतृत्वका लागि अध्यक्षमा वृहत लोकतान्त्रिक प्रगति साली पेशागत राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर बीजे प्रसाद मिश्र र कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ। महासचिवमा वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला र वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि नेउपानेको उम्मेद्वारी रहेको छ। विगत 14 वर्ष अघि उदयपुरको त्रियुगा नदीमा निर्माण शुरू गरिएको मटरेबल पक्की पुल अझै नबनेपछि स्थानीयहरू जोखिम मोलेर आवत जावत गर्न बाध्य छनृ 14 वर्षसम्म पुल नबनेपछि स्थानीयहरू चन्दा संकलन गरी पुल निर्माणमा जुटेका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
विगत 14 वर्ष अघि 2067 सालमा 3 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण शुरू गरिएको उदयपुरको चौदण्डीगढ़ी नगरपालिका 5 सिबाई र बेला जोड्ने त्रिगा नदीको पक्की पुल अहिलेसम्म सम्पन्न हुन सकेको छैन। यो पुल निर्माण गर्न स्थानीय सबै नेता राज्यको कार्यकारी प्रधानमन्त्रीसम्म पुगे। यस क्षेत्रका सांसद पटक पटक मन्त्री बने तर पुल निर्माणको कार्य सम्पन्न भने हुन सकेको छैन। पुल निर्माण शुरू गरिएको 12 वर्षपछि सम्पन्न हुने लाग्दा 2078 साल असार 19 गते त्रिगा नदीमा आएको बाढ़ीले पुलको एउटा भाग बगाएको थियो। 307 मिटर लम्बाई रहेको 12 पिलर पुलको दक्षिण पश्चिम सिवाई पट्टी रहेको पहिलो र दोस्रो पिलर नदीमा भासिएपछि पुल दुई टुक्रा भएको हो। शुरूमा 9,76,00,000 रूपियाँ लागत इस्टिमेट रहेको पुल काम सम्पन्न नभएपछि मूल्य समायोजन गर्दै जाँदा पुलको लागत मूल्य 11,27,00,000 पुगेको थियो। राज्यले यति ठूलो लगानी गरेर पनि अहिले पुल भाँचिएको अवस्थामा अलपत्र रहेको छ। निर्माण शुरू गरिएको 14 वर्ष र पुल भाँचिएको मात्रै पनि 5 वर्ष हुँदा पनि कहिले बन्ने कसरी बन्ने भन्ने टुङ्गो नहुँदा स्थानीयहरू जनस्तरबाटै वैकल्पिक उपाय मार्फत पुल सञ्चालन गर्ने तयारीमा जुटेका हुन्। गएको भदौ 6 गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भाँचिएको पुलको निर्माणका लागि नयाँ नक्साको डिजाइन स्वीकृत भइसकेको र पुल नयाँ डिजाइनमा बन्ने बताउनु भएको थियो। तर अहिलेसम्म पुल बन्ने नबन्ने केही टुङ्गो नभएपछि स्थानीयहरूले नै चन्दा संकलन गरेर वैकल्पिक उपायमा पुल सञ्चालनमा ल्याउने तयारी गरेका हुन्। वडाध्यक्ष तुलसी ढकालले बताउनुभयो,
यो आजको भेला चाहिँ खास गरेर हामी यो त्रिजुगाको पुल राज्यको तर्फबाट नबनाउने निश्चित भइसकेपछि हामी स्थानीय स्तरबाट चन्दा संकलन गरेर पनि बाँध बाँधेर जनतालाई वारिपारी गर्ने व्यवस्थापनका लागि नै
पटक पटक पुल निर्माण छिटै सम्पन्न गर्ने भन्दै आफूहरूलाई झुक्याएको हुँदा अब आफ्नै बलबुताले चन्दा संकलन गरेर भए पनि वैकल्पिक उपायमा पुल सञ्चालन गरी जनतालाई आवतजावतमा सहज गराउनु पर्ने स्थानीयहरूले माग गरेका छन्।
अब हामी चाहिँ के भन्छौँ भने राज्यको भर नपरौँ, जनताहरू जुटौँ, चन्दा मागौँ, चन्दा मागेर चाहिँ चन्दाबाट नै निर्माण गर्नुपर्छ। तुरुन्तै इस्टिमेट गरेर यही महिनैबाट चैत्र अन्त्यम अन्त्यम भयो वैशाख र जेठमा हाम्रो तयारी हुन्छ।
12-14 वर्षदेखिको यो पुल निर्माण भएको अहिले चाहिने ठेकदार कता, संघ कता, प्रदेश कता, हामीले यो बेपत्ता भएको कारणले गर्दाखेरि जनताबाट चन्दा उठाएर भए पनि पुललाई चाहिने कम्तीमा पनि मोटरसाइकल साइकल समेत पनि वारी पारी होस् भन्ने हाम्रो चाहिँ माग होस्।
शनिबार भएको भेलाले स्थानीय देवनारायण चौधरीको समय जगतमा बाँध निर्माण समिति गठन गरेको छ। उक्त समितिले बाँध निर्माण गरेर तत्काल साना सवारी आवाजावत हुने उपाय तय गर्ने तयारी गरेको बताइएको छ। 2067 सालमा पुल निर्माणको जिम्मा महालक्ष्मी लोकप्रिय देवी कलंकीले लिएको थियो। राज्य लाग्दा समेत बन्न नसकेको पुल स्थानीयले संकलन गरेको चन्दाबाट वैकल्पिक रूपमा सञ्चालन होला कि नहोला राज्यले समयमै ध्यान दिन जरूरी छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले 2062-63 जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्न नदिने स्पष्ट पार्नु भएको छ। बाँकेका अग्रज नेता स्वर्गीय अशोक कोइरालाको 13 दिनको पुण्यतिथिको अवसरमा आज बाँकेमा आयोजित श्रद्धांजली सभामा अध्यक्ष नेपालले जनआन्दोलनको उपलब्धि उल्ट्याउन केही प्रतिक्रियावादी तत्वहरू लागि परेकाले त्यस विरूद्ध सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणाधीन गुल्मीको तमघास रिडी सड़क एक महिनासम्म बन्द हुने भएको छ। उक्त सड़कको रूरू क्षेत्र गाउँपालिका अन्तर्गत ठूलढुङ्गा भीर क्षेत्रमा पहरो फोर्ने, सड़क चौड़ा गर्ने लगायतका कामका लागि आजदेखि आगामी वैशाख 22 गतेसम्म सड़क बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ। तमघास श्रीडी सड़क बन्द भए पनि सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको कार्यालयका प्रमुख एवं इन्जिनियर रमेश चौधरीले जानकारी दिनुभयो। अरणीको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रे पलाञ्चोकको धुलीखेलसम्मको छ लेन विस्तारको काम समयमै नसकिने भएको छ। सड़क विभाग अन्तर्गत सूर्य विनायक धुलीखेल सड़क आयोजनाले बाँकी करिब 8 महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो। 2079 पुष 24 शुरू गरिएको 16 किलोमिटर लम्बाईको सो सड़क 36 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सो सड़क खण्ड सूर्य विनायकबाट सागासम्म र सागाबाट धुलीखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ। हाल दुई खण्डको विस्तारको काम 40% सम्पन्न भएको आयोजनाले जनाएको छ। पछिल्लो समय कास्कीको अस्ट्रेलियन क्याम्प पदयात्राका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। पोखराबाट एक दिनको पदयात्रामा पुग्न सकिने र मनोरम हिमदृश्य हेर्न सकिने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ़न थालेको हो। पोखराबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
पछिल्लो समय कास्कीको अस्ट्रेलियन क्याम्प छोटो दूरीको पदयात्राका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका छ लुम्लेमा पर्ने यो क्याम्प 2060 मिटरको उचाइमा रहेको छ। अस्ट्रेलियन क्याम्प पोखरा उपत्यकाको उत्तर पश्चिमी भागमा अवस्थित छ। पोखराबाट 26 किलोमिटरको दूरीमा अवस्थित यो क्याम्प पुग्न करिब 2 घण्टा लाग्छ। अन्नपूर्ण बेस क्याम्प र मर्दी हिमाल जाने बाटोमा रहेको यो क्याम्प पोखराबाट एक दिनको पदयात्रामा पूरा गर्न सकिन्छ। छोटो दूरीमा रहेको र यहाँबाट निकै मनोरम हिमश्रृंखला दृश्य देख्न पाइने भएकाले आन्तरिक होस् वा विदेशी पर्यटक कम्तीमा एक दिन भए पनि यहाँ बस्ने गरेका छन्। यहाँको वातावरण रोमाञ्चक त छँदैछ, त्यसमाथि आफ्नै अगाडि हरियो वन जंगल र टलक्क टल्केको हिमालले गर्दा पर्यटकको मन जितेको पर्यटक अनिसा नेपाली बताउनुहुन्छ।
अस्ट्रेलियन क्याम्प चाहिँ एकदम राम्रो लाग्यो, यहाँबाट चाहिँ एकदम राम्रो राम्रो भ्यूहरू देखिन्छ, हिमालहरू देखिन्छ होइन, अनि यहाँ चाहिँ एकदम रमाइलो छ, हामीले पनि एकदम रमाइलो गर्यौँ, तपाईँहरू पनि आएर एकदम रमाइलो गरिदिनु होला।
पोखरा नजिकै रहेको यस अस्ट्रेलियन क्याम्पको दाहिने तर्फ 6000 मिटर भन्दा अग्ला अन्नपूर्ण हिमाल र हिउँचुली हिमाल देख्न सकिन्छ भने बायाँपट्टि माछापुच्छ हिमाल देख्न सकिन्छ। क्याम्पबाट कुल 14 हिमाल देख्न सकिने यस ठाउँमा आन्तरिक पर्यटकहरूको चहलपहल निकै राम्रो भएको पर्यटन व्यवसायी ध्रुव देवकोटा बताउनुहुन्छ।
अस्ट्रेलियन क्याम्पमा चाहिँ पोखरा झरेको लगभग 60% टुरिस्ट चाहिँ आउँछ भन्ने हाम्रो अनुमान छ। त्यो काँडे हुँदै आउने र तपाईँको चाहिँ धम्पुस हुँदै जाने अथवा धम्पुस हुँदै आउने र काँडे हुँदै जाने हुन्छन्। त्यसमा चाहिँ यहाँ आएको टुरिस्टहरूमा चाहिँ 80% चाहिँ लगभग यहीँ वान नाइट बसेर जाने हुन्छन् भने अरू चाहिँ 20% जति चाहिँ आएर लन्च गरेर जाने हुन्छन्। टुरिस्टको फ्लो चाहिँ नेपालमा कति भयो भन्ने कुरामा चाहिँ निर्भर गर्छ। अस्ट्रेलियन क्याम्पमा चाहिँ अहिलेसम्म चाहिँ विगत 10 वर्षदेखिबाट चाहिँ आन्तरिक तथा बाह्य पर्यटकको फ्लो चाहिँ राम्रै छ, व्यवसायमा चाहिँ हामी सन्तुष्टै छौँ अहिलेसम्म।
तर पछिल्लो 2 वर्षदेखि यहाँ पर्यटकको चहलपहल निकै राम्रो भएको र सिजनको बेला निकै भिड हुने गरेको अर्का व्यवसायी सुशील भट्टचन्द बताउनुहुन्छ।
उनीहरूको प्रतिक्रिया पनि राम्रै छ। अब यहाँबाट हिमालहरूदेखि लिएर सबै चिज चाहिँ त्यो एउटा 14 हिमाल देखिने भएर सनराइज सनसेट सबै देखिनेको कारणले गर्दा बस्नेहरू चाहिँ सबै खुसी नै।
प्रकृतिलाई नजिकबाट निहाल्दै त्यहाँको स्वच्छता महसुस गर्न पाइने यस क्याम्पमा नेपाली पर्यटकसँगै उल्लेख्य संख्यामा विदेशी पर्यटकहरू पुग्ने गरेका छन्। तर छोटो दूरीमा रहेको र मारती तथा अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने भएकाले पर्यटकलाई घुम्न आउने मात्र नभई उनीहरूको बसाई लम्ब्याउने योजनातर्फ अगाडि बढ्नुपर्ने आवश्यकता छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा कोठामा 50,000 घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान शुरू गरेको छ। महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको महानगरका शहरी आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धिको घोषणा गर्नुभएपछि जवाफमा चीनले लागू गरेको अतिरिक्त करका कारण अमेरिकी शेयर बजार नराम्ररी प्रभावित भएको छ। चीनले हिजो ट्रम्पको कदमहरूलाई धम्की र अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लंघनको रूपमा व्याख्या गर्दै अमेरिकी सामानहरूमा थप 34% आयात कर लगाउनुका साथै मुख्य खनिजहरूको निर्यातमा रोक लगाएको छ र अमेरिकी कम्पनीहरूलाई आफ्नो कालो सूचीमा राखेर ट्रम्पको कदम प्रति प्रतिक्रिया दिएको छ। यसले व्यापार युद्ध विस्तार हुने र विश्वव्यापी अर्थतन्त्रमा क्षति पुग्ने सम्भावना बढ़ाएको विश्लेषकहरूको आकलन छ। अमेरिकाका तीनवटै प्रमुख शेयर सूचकांक 5% भन्दा बढ़ीले घटेका छन्। एसएनपी 500 करिब 6% घट्दा यो हप्ता अमेरिकी शेयर बजारका लागि सन् 2020 कोरोना कालपछिकै सबैभन्दा खराब साता बनेको छ। युक्रेनी राष्ट्रपति वोलोदोमिर जेलेन्स्कीको गृहनगर किवी रिगमा रूसी ब्यालिस्टिक क्षेप्यास्त्र हमला हुँदा 9 बालबालिका सहित 18 जनाको मृत्यु भएको छ। घटनामा 61 जना घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल र चीन बीचको व्यापार घाटालाई कम गर्न चीनतर्फ हुने निर्यात बढ़ाउन आवश्यक भएको काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड़ दिनुभएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघको 25 वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालले ठूलो घाटा बेहोरिरहेकोले त्यसलाई घटाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री भण्डारीले व्यापार घाटालाई कम गर्न नेपाली उत्पादनको निर्यात बढ़ाउनु आवश्यक भएकोमा पनि जोड़ दिनुभयो। जड़ीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोशाक जस्ता क्षेत्रमा विशेष जोड़ दिएर निर्यात बढ़ाउनु आवश्यक भएको मन्त्री भण्डारीको भनाई थियो। नेपाल सरकारले नेपाल चीन व्यापारलाई सहज बनाउन तातोपानी र रसुवागढ़ी नाकाको स्तर उन्नति तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको, चीनसँगको व्यापारलाई सहज बनाउन नेपाल चीन व्यापार सहजीकरण समिति गठन गरेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो। नेपाल र थाइल्याण्डको निजी क्षेत्रबीच संयुक्त वाणिज्य परिषद जेबीसी गठन गर्ने सहमति भएको छ। शुक्रबार बैंकमा नेपाल उद्योग वाणिज्य महासंघ र थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष बीच भएको बैठकमा संयुक्त वाणिज्य परिषद जेबीसीको गठन तथा प्रक्रिया अघि बढ़ाउने सहमति भएको हो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दुई संस्थाहरूबीच संयुक्त व्यापार परिषद गठनको प्रस्ताव गर्नुभएको थियो। परिषदले निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरूको खोजीको लागि समर्पित प्लेटफर्मको रूपमा काम गर्ने महासंघका अध्यक्ष ढकालले जानकारी दिनुभयो। अध्यक्ष ढकालले नेपालमा लगानी मैत्री वातावरण निर्माण, थाई लगानीको लागि आवश्यक थप सहजीकरणका लागि महासंघले पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। सो अवसरमा बोल्दै थाई चेम्बर अफ कमर्स बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगु बोलकुलले महासंघका तर्फबाट व्यक्त धारणाप्रति आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि बोर्ड अफ ट्रेड तयार रहेको बताउनुभयो। परम्परागत नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित पोखरामा 20 फेवा नव वर्ष महोत्सव आयोजन हुने भएको छ। चैत 30 गतेदेखि वैशाख 1 गतेसम्म फेवा किनारको करिब 3 किलोमिटर क्षेत्रमा महोत्सव आयोजन गर्न लागि हो। महोत्सवमा निशुल्क प्रवेश व्यवस्था गरिएको होटल संघ नेपाल हानले जनाएको छ।
हङकङमा यही अप्रेल 9 23 तारीकसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय T20 सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार प्रशिक्षणमा रहेका खेलाड़ीबाट अन्तिम 14 सदस्यीय टोलीको घोषणा गरेको हो। यस सिरिजमा आयोजक हङकङ सहित नेपाल, कतार र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। नेपालले 9 तारीकमा कतारसँग खेल्दै सिरिजको शुरूआत गर्नेछ। यस्तै नेपालले दोस्रो खेल अप्रेल 10 कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रेल 12 हङकङसँग खेल्नेछ। लीग चरणको शीर्ष दुई टोलीबीच फाइनल हुनेछ। दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। नेपाली टोलीमा खेलाड़ीहरू रोहित कुमार पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, लोकेश बम, बशीर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुलशन झा, कुशल मल्ल र साहब आलम रहेका छन्। नेपालकी कराते स्टार एरिका गुरूङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनशीपमा स्वर्ण पदक जितेकी छिन्। अस्ट्रेलियाको सिडनीमा शुक्रबारदेखि शुरू भएको च्याम्पियनशीपमा एरिकाले 68 केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। एरिकाले 2023 19 एसियाली खेलकुद र गत वर्ष सम्पन्न एसियन कराते च्याम्पियनशीपमा रजत पदक प्राप्त गरेकी थिइन्। यस्तै अस्ट्रेलियन ओपनमा एरिकासँगै 5 खेलाड़ीले पदक जितेको नेपाल कराते महासंघले जनाएको छ। च्याम्पियनशीपमा नेपालबाट 5 खेलाड़ी सहित 9 जनाको सहभागिता रहेको थियो। 17 संस्करणको शहीद भीमनारायण गोल्ड कपको उपाधि सप्तरीको नमोबुद्ध फुटबल क्लबले जितेको छ। धनकुटाको तल्लो टुडी खेलमा शनिबार सम्पन्न फाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ट्राइबेकरमा 5-4 गोल अन्तरले हराउँदै नमबुद्ध च्याम्पियन भएको हो। निर्धारित समयको खेल 2-2 गोलको बराबरी भएपछि ट्राइबेकर मार्फत खेलाइएको थियो। उपाधिसँगै नमबुद्धले 5,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता गाईघाटले 2,50,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। नेपालमै पहिलो पटक हुन लागेको खो खो लीग प्रतियोगिताको तयारी पूरा भएको छ। आइतबारदेखि बर्दियाको ठाकुर बाबा नगरपालिकामा शुरू हुने खो खो लीग प्रतियोगितामा 5 टीमले प्रतिस्पर्धा गर्नेछन्। टीममा अन्तर्राष्ट्रिय 1, राष्ट्रिय 2, प्रदेश स्तरीय 3 र जिल्ला स्तरका 6 गरी 12 खेलाड़ी रहनेछन्। प्रतियोगिता चैत्र 24 28 गतेसम्म सञ्चालन हुनेछ।
अब मौसम आगामी 24 घण्टामा कोशी गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 14.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 34.4 डिग्री सेल्सियस, न्यूनतम 15.6 डिग्री सेल्सियस। नेपालको अधिकतम 35.4 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट निकै फलदायी भएको प्रधानमन्त्री ओलीको भनाई। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लगियो। लामिछानेलाई सोमबार अदालतमा पेश गरी कारागार पठाइने। चैते दशैं अन्तर्गत आज अष्टमी घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै र अमेरिकी कर विरूद्ध चीनले थप कर लगाएपछि अमेरिकी शेयर बजार नराम्ररी प्रभावित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।